अब अगला टॉपिक है कर्ज़ के साथ कोई शर्त लगाना। ये बहुत अहम टॉपिक है, इसको गौर से सुनेंगे कि बाज़ दफ़ा लोग शराइत लगा लेते हैं तो उसकी क्या हैसियत है। बाज़ दफ़ा कर्ज़ लेते देते वक्त शर्त लगाई जाती है, ये इसके साथ किसी ख़ास नौईयत का तर्ज़ अमल या लेन देन शुरू होता है। तो इसके बारे में हम बात करेंगे सात मुख्तलिफ़ चीज़ों पर। पहली चीज़, कर्ज़ के साथ एक और ख़रीदो फ़रोख्त का मामला, यानी कर्ज़ के साथ एक और ख़रीदो फ़रोख्त का मामला, यानी आप कर्ज़ दे रहे हैं ले रहे हैं साथ कोई चीज़ ख़रीदने लगते हैं, इसके हम डिटेल्स अभी पढ़ते हैं। फिर कर्ज़ के साथ किराए का लेन देन, कर्ज़ में दी हुई चीज़ से आला और ज़्यादा की वापसी की शर्त, मकरूज़ की तरफ से कर्ज़ देने की शर्त लगाना, दूसरे शहर में कर्ज़ की वापसी की शर्त, मकरूज़ का हदिया देना और मकरूज़ से खिदमत या मेहमानी लेना। पहली चीज़, कर्ज़ के साथ एक ख़रीदो फ़रोख का मामला कैसे होगा। इसकी सूरत यह कि कर्ज़ दिया जाए और इसके साथ ही मकरूज़ से कोई चीज़ ख़रीदने की शर्त या इसके हाथ फ़रोख करने की शर्त लगाई जाए। इसकी दो शक्लें हैं, एक ये कि कर्ज़ के साथ तयशुदा तिजारती लेन देन में चीज़ की हकीकी कीमत लगाई जाए, दूसरी शक्ल यह कि मकरूज़ से ख़रीदारी के वक्त हकीकी कीमत से कम कीमत दी जाए और इसके हाथ फरोख करते वक्त हकीकी कीमत से ज़्यादा वसूल की जाए। इस्लामी शरीयत में ये दोनों चीज़ें हराम हैं। इसकी हुरमत के दो दलाइल, आपको स्नैरियो समझ आए, थोड़ा सा इसकी वजाहत कर दूँ। बस आप किसी को कर्ज़ दे रहे हैं, कोई आपसे कहता है कि मुझे $1,000 दे दो, ठीक है, आप मेरे पास आते हैं, आप कहते हैं कि आप $1,000 हमें कर्ज़ दे सकती हैं। अब मैं आपको कहती हूँ कि मैं दे सकती हूँ, बट मेरी शर्त है। शर्त क्या है कि आपको मेरा ये फ़ोन ख़रीदना पड़ेगा। ये है असल सिनेरियो, हम ये पढ़ रहे हैं, कर्ज़ के साथ ख़रीदो फरोख्त, ठीक है। आप कहते हैं अच्छा जी ठीक है, कितने का ये फ़ोन है। अब क्या हुआ, मैं आपको कहती हूँ कि ये फ़ोन आपको ख़रीदना पड़ेगा, तो आप पूछते हैं ये कितने का, तो मैं कहती हूँ कि अभी चेक कर लेते हैं इस मॉडल का, इस ब्रांड का, इस हालत का फ़ोन कितने का। यानी इस फ़ोन को मैं आपके साथ बिल्कुल मार्केट वैल्यू पे, जिस पे मैं आपके अलावा किसी और को भी बेच दूँ उतने में आपको बेचूँ, फर्स्ट केस ये हो गया। दूसरा केस है कि मैं कहती हूँ कि देखें ये फ़ोन आपको मेरे से ख़रीदना पड़ेगा, फिर कर्ज दूँगी, और फ़ोन मैं कितने का चार्ज करूँ आपको, बेच रही हूँ ना मैं चीज़, तो मैं कह दूँ कि ये मिसाल है कि ये 500 का है, तो मैं कहूँगी कि मैं आपसे 600 लूँगी, ठीक है। या मैं आपसे कहूँ कि अच्छा मैं आपको कर्ज़ देती हूँ लेकिन आप मुझे अपना फ़ोन बेच दें कितने का, आप कहते हैं कि मेरा फ़ोन 600 का, मैं कहूँगी नहीं मैं सिर्फ 500 दूंगी। दो डिफरेंट सिनेरियो ना, एक जो सही शक्लो सूरत है उस पर और एक उस पर, आप दोनों को देखिएगा। हदीस पढ़ते हैं, इमाम अबू दाऊद इमाम तिरमिज़ी ने हज़रत अब्दुल्ला बिन उमर से रिवायत नकल की कि अल्लाह के नबी ने क्या कहा, ला यहिल्लु बैयुम व सलफ, फरोख्तगी और कर्ज़ का जमा करना जायज़ नहीं है। क्योंकि देखिए जो कर्ज़ लेता है ना वो बेचारा दब जाता है ना, वो हो सकता है आपका महंगा भी फ़ोन लेने पर तैयार हो जाए कि एक दफ़ा मुझे कर्ज़ दिया जाए, लेकिन वो जो असल कीमत से ज़्यादा आपने कीमत ले ली वो आपके लिए फिर दुरुस्त नहीं होगी। इमाम मालिक कहते हैं इस हदीस पे कि इसकी तफसीर यह है कि एक शख्स दूसरे से कहे मैं तुम्हारा फ़लाँ फ़लाँ सौदा इस शर्त पर ख़रीदता हूँ कि तुम फ़लाँ फ़लाँ चीज़ बतौर कर्ज मुझे दो, ठीक है, यानी इसका मतलब ये है। इमाम अहमद कहते हैं ये कि वो इसको कर्ज़ दे फिर इसके हाथ कोई चीज़ ज़्यादा कीमत पर फ़रोख करे। इमाम हाकिम हदीस की शरह में कहते हैं कि इसमें एक और चांस क्या है कि वो इसको कर्ज़ दे और इससे कोई चीज़ ले ले और कहे अगर तुम्हारे पास अदायगी के लिए रकम तैयार ना हो सके तो इसके इवज़ ये चीज़ तुम्हारी तरफ से मुझ पर फ़रोख तसव्वुर की जाएगी। यानी मैं आपको पैसे दूँ और आपका फ़ोन ले लूँ और मैं कहूँ कि अगर आप पैसे नहीं देंगी तो ये फ़ोन फिर मेरा होगा, यानी फिर पैसे जो हैं वो चीज़ में ढल जाएंगे। इमाम इब्ने तैमिया एक सवाल का जवाब देते हुए इस हदीस के हवाले से तहरीर करते हैं कि अल्लाह के नबी से साबित है कि आपने फरमाया फरोख्तगी और कर्ज़ का जमा करना जायज़ नहीं, सो जब इसने इसके हाथ कोई चीज़ फरोख की और इसको कर्ज़ भी दिया तो इसने अल्लाह और रसूल की जानिब से हराम करदा कामों में से एक का इर्तकाब किया। अगर पहले से ममानियत का इल्म था, पहले पता था कि ये जायज़ नहीं है, तो दोनों में से हर एक को ताज़ीरी सज़ा दी जाएगी, यानी कुछ ना कुछ सज़ा जो भी अदालत उसके लिए मुकर्रर करे वो होगी। इसमें आमतौर पर तिजारती लेन देन को कर्ज़ के बदले में दी हुई चीज़ या रकम के बदले में असल कर्ज़ से ज़्यादा लेने का ज़रिया बनाया जाता है, और कर्ज़ के बदले असल रकम से ज़्यादा ली जाने वाली चीज़ या रकम ही तो सूद है। इमाम इब्ने कय्यम ये कौन थे, इमाम इब्ने तैमिया के शागिर्द थे, ये कहते हैं कर्ज़ और बेचने के जमा करने की वजह हुरमत ये है क्योंकि जब वो इसको एक साल के लिए कर्ज़ देता है फिर 50 की चीज़ 100 में देता है तो इसने फरोख्तगी को कर्ज़ में इजाफे का ज़रिया बनाया, यानी उसको बेनिफिट मिल गया। حالانکہ قرض تو برابر کی واپسی کا مستحق ٹھہرتا ہے، اگر فروختگی کا یہ معاملہ نہ ہوتا تو وہ اس کو قرض ہی نہ دیتا، اور اگر قرض نہ ہوتا تو مقروض اس چیز کو نہ خریدتا۔ ساری بات کا خلاصہ، قرض کے ساتھ نتھی کیا ہوا تجارتی معاملہ حرام ہے، ایدھر اور دونوں صورتوں میں، ٹھیک ہے؟ کیونکہ اس کے ذریعے سے قرض کی بنا پر مقروض سے عام طور پر ناجائز فائدہ اٹھایا جاتا ہے، اور نبی کریم صلی اللہ علیہ وسلم نے استحصال، استحصال کیا ہوتا ہے؟ کسی کا نقصان کرنا، اس سے کچھ فائدہ حاصل کر لینا، ایکسٹرا لے لینا، اور ظلم کا دروازہ بند کرتے ہوئے ابتدا سے ہی ان دونوں کو جمع کرنے سے منع کر دیا۔ اتنی بات کلیئر ہو گئی، دوسرے پہ چلتے ہیں۔ قرض کے ساتھ کرائے کا لین دین، اب اس کو تھوڑا سا ڈفرینٹ میں دیکھیں گے۔ کرائے کا لین دین بھی خرید و فروخت کی طرح ہے، اس میں ایک چیز یا نفع کے بدلے میں دوسری چیز یا نفع دینے کا معاہدہ طے پایا جاتا ہے۔ جس طرح خرید و فروخت کے معاملے کو قرض کے ساتھ جائز کرنا ناجائز ہے، اس طرح کرائے کے لین دین کو بھی ناجائز کہا گیا۔ اس کے بارے میں مواہب الجلیل میں ہے، کتاب کا نام ہے۔ کسی بھی عقد معاوضے کے ساتھ قرض لینا دینا جائز نہیں ہے، کتاب الہادی میں ہے۔ قرض لینے دینے کی شرائط کے ساتھ کرائے پر لین دین کا معاملہ کرنا جائز نہیں ہے۔ علامہ ابن قدامہ کہتے ہیں، قرض کے ساتھ کوئی ایسی شرط لگانا جائز نہیں جو قرض دینے والے کے لیے نفع کا سبب بنے، جیسے کہ اس مقروض کے ہاتھ کچھ فروخت کرنا، یا اسے خریدنا، یا اس کو کرائے پر دینا، یا اسے کرائے پر لینا، کیونکہ نبی صلی اللہ علیہ وسلم نے خرید و فروخت کے معاملے اور قرض کو جمع کرنے سے منع کیا۔ یہ ساری حدیثیں پڑھتے ہوئے آپ کو نہیں لگ رہا کہ جن کو جاب ملی ہے وہی اچھے ہیں؟ دیکھیے، جتنا منی میٹرز میں انڈلج ہوں گے نا، اتنا رسک ہے۔ آج ہمارے اپنے مسلمان ملکوں میں جو بزنس کی ٹرمز ہیں، آپ نے کنسائنمنٹ کا نام سنا ہوگا، آپ نے پری پیمنٹ کا نام سنا ہوگا، سونا لینے دینے میں۔ یہ جب میں سارا پڑھ رہی تھی تو میرے ذمہ جیولرز کی لین دین کی باتیں بھی آ رہی تھیں۔ اچھا جی، یہ چوڑی کتنے کی ہے؟ 10,000 کی ہے۔ آپ پیسے کیش میں دیں گے یا سونا دیں گے؟ فوراً پوچھیں گے وہ آپ سے۔ پیسے دیں گے تو 10 کی ہے، ہاں سونے کے دیں گے نا تو 9 کر دیں گے۔ وہ کیسے 9 کریں گے بھلا؟ وہ جو آپ سے یہ بدلے میں سونا خریدیں گے اس کا ریٹ کم لگا دیں گے، بات سمجھی؟ ادھر سے نہیں تو ادھر سے لے آتے ہیں۔ تو یہ ساری باریکیاں تقوی کے بغیر نہیں ہوتی۔ بندہ اپنا ایمان اور تقوی بچانا چاہے تو میرا نہیں خیال کہ کسی لین دین میں آنا چاہے گا، اتنے خطرناک یہ معاملے ہیں۔ صحابہ کا جو خوف تھا، غم تھا، اس کو اپنے ذہن میں رکھیے۔ پھر اسی طرح سے حضرت عبی بن کعب، ابن مسعود اور ابن عباس سے روایت ہے کہ انہوں نے ہر اس قرض سے منع فرمایا جو قرض خواہ کے لیے نفع کا سبب بنے۔ اس کے علاوہ قرض کا معاملہ تو مقروض کے ساتھ شفقت کے لیے، ایسی شرط اس قرض کو اپنے دائرے سے نکال دیتی ہے۔ علامہ ابن قدامہ کہتے ہیں، اور اگر اس قرض دینے والے نے یہ شرط لگائی کہ یعنی مقروض اس کو اپنا گھر کرائے پر دے، تو جائز نہ ہوگا، کیونکہ اللہ کے نبی نے خرید و فروخت کے معاملے اور قرض کو جمع کرنے سے منع فرما دیا۔ اس کے علاوہ اس طرح ایک معاملے کو دوسرے معاملے کے لیے شرط ٹھہرایا جاتا ہے، ایسا کرنا درست نہیں۔ اور اگر قرض دینے والے نے یہ شرط لگائی کہ وہ مقروض اس کو اپنا گھر حقیقی کرائے سے کم کرائے پر دے گا، یا قرض لینے والا قرض دینے والے کا مکان حقیقی کرائے سے زیادہ پر لے گا، تو حرمت اور شدید ہوگی۔ یعنی جو جتنا کسی کی مجبوری سے فائدہ اٹھائے گا، اتنی ہی یہ بات حرام ہوگی۔ تو لہٰذا اب آپ دیکھیے، یہ عام زندگی میں کئی جگہ ہوگا۔ جیسے آپ میں سے کسی نے پچھلی دفعہ کہا تھا نا کہ بچپن میں ماں کوئی کام کہتی تھی تو کہتے تھے پیسے دیں، اچھا یہ پیسے دو، ابھی پیسے ہیں تھوڑے دینا، تو واپسی پہ 2 روپے زیادہ ہی لیں گے۔ تو اب یہ باریک باتیں اگر بچپن سے ذہنوں میں ہوں، تو آپ سوچ سکتے ہیں کہ اس سے کتنا فائدہ ہوگا۔ اب تیسری چیز، کے قرض میں دی ہوئی چیز سے اعلیٰ یا زیادہ کی واپسی کی شرط لگانا، وہی بات ہے کہ گھی دیا تھا تو جمع ہوا تھا، اور اب واپس لے رہے ہیں تو آپ نے پگھلا ہوا دیا، یا پگھلا ہوا دے کر جمع ہوا مانگنا، دونوں میں کچھ نہ کچھ گڑبڑ ہوتی ہے۔ قرض دیتے وقت دی ہوئی چیز یا رقم سے زیادہ بہتر چیز واپس کرنے کی شرط لگانا قطعی طور پر حرام ہے، یہی اضافہ یا فضیلت تو سود ہے۔ اس کے بارے میں چند قول ہیں، ان کو ہائی لائٹ کیجیے گا۔ اب اصل میں ہم اس وقت بک کے اس پارٹ میں ہیں کہ جہاں قرض اور سود مکس ہو رہا ہے نا، یعنی کچھ مسائل اس کے آ رہے ہیں، کچھ اس کے آ رہے ہیں۔ امام مالک نے عبداللہ بن مسعود سے کہا، کیا کہ جو شخص کوئی قرض دے تو وہ اس کو اس سے اعلیٰ چیز واپس لینے کی شرط عائد نہ کرے، اگرچہ وہ بڑھوتری مٹھی بھر چارہ ہی ہو، وہ تو سود ہے۔ ایک چارہ بس کتنا ہوتا ہے؟ امام مالک نے نافع سے روایت نقل کی۔ نافع کون تھے آپ کو پتہ ہے؟ ابن عمر کے غلام تھے۔ انہوں نے ابن عمر کو فرماتے ہوئے سنا، یعنی اپنے مالک کو، جو شخص کوئی قرض دے وہ صرف اسی کی واپسی کی شرط لگائے۔ امام مالک نے نقل کیا کہ ایک شخص نے عبداللہ بن عمر کی خدمت میں حاضر ہو کر عرض کیا، عبد الرحمن، یہ ان کی کنیت تھی، बिला शुबा मैंने एक शख्स को कुछ कर्ज दिया और मैंने इसे आला देने की इस पर शर्त लगाई। तो अब्दुल्ला बिन उमर ने कहा, फजा लिकर रिबा, यही तो सूद है। इसने फिर कहा, फ़कई फ़ता मुरुनी या अबा अब्दुर्रहमान, तो काफिर आप मुझे क्या हुक्म देते हैं अब्दुर्रहमान। तो उन्होंने फरमाया, क्या करो, कर्ज़ की तीन अकसाम है। एक वो कर्ज़ है कि तुम इसके ज़रिए अल्लाह की खुशनुदी चाहते हो, वो तो तुम्हारे लिए अल्लाह ताला की रज़ामंदी है। एक वो कर्ज़ है कि तुम इसके ज़रिए अपने साथी की खुशनुदी को हासिल करना चाहते हो, तो तुम्हारे लिए तुम्हारे साथी की खुशनुदी है। एक वो कर्ज़ है कि तुम इसके ज़रिए पाक चीज़ के बदले में खबीस चीज़ लेना चाहते हो, वो तो सूद है। इस शख्स ने अर्ज़ किया, है अबू अब्दुर्रहमान, फिर आप मुझे अब कैसे करने का हुक्म देते हैं। तो इनका जवाब सुन लीजिए, मेरी राय यह है कि तुम वसीका, वसीका क्या होता है, रिटर्न डॉक्यूमेंट, कर्ज़ की दस्तावेज़ को फाड़ दो। बस अगर वो तुम्हारे दिए हुए कर्ज़ के बराबर दे तो कबूल कर लेना, अगर वो दिए हुए से कम दे तो तुम इसको ले लो, तो तुम्हें अजर मिलेगा, रग़बत दिलाई के ले लो। और अगर वो तुम्हारे दिए हुए कर्ज़ से अपनी खुशी से आला दे तो ये इसकी तरफ से शुक्र है कि इसने इस तरह तुम्हारा शुक्रिया अदा किया है और तुम्हारे लिए मोहलत देने के एवज़ सवाब है। यानी इस हद तक रिस्क ले लो कि वो तुम्हें कम देगा, यही होता है ना चांस, फिर भी कर लो। पेपर जो फाड़ दिया तो तुम कह नहीं सकते कि देखो तुमने तो ज़्यादा लिया था, यानी नुकसान कर लो, हर्ज कर लो, लेकिन फिर भी ले लो। अल्लाह अकबर। तो गोया के फिर इसमें एक वार्निंग क्या है कि अगर कोई मकरूज़ अपनी खुशी से बग़ैर किसी पुरानी शर्त के लिए हुए कर्ज़ से अफसल और आला चीज़ दे दे तो इसके लेने में कोई मज़ायका नहीं। यानी देखिए, दूसरे का माल उसकी तीब नफ्स से ले लो, खुशी से कोई देता है तो ले लो। इसकी दो बातें इमाम बुखारी ने हज़रत अबू हुरैरा से नकल किया, पीछे भी हम ये हदीस पढ़ चुके हैं, आपने नबी सल्लम ने एक शख्स को ऊँट देना था, एक ख़ास उम्र का ऊँट था, और आपको ये पता होगा जानवरों में उम्र के साथ कीमत का फ़र्क पड़ जाता है। वो शख्स आपसे तकाजा करने लगा, तो आपने फरमाया कि वो तू हो, इसको दे दो। जब उन्होंने इस उम्र का ऊँट तलाश किया लेकिन इससे अच्छी उम्र का ही मिला, तो आपने कहा इसको अच्छी उम्र वाला ही दे दो। तो वो कर्ज़ लेने वाला कहने लगा, आपने मुझे मेरा हक़ पूरी तरह दिया, अल्लाह ताला आपको भी इसका पूरा पूरा बदला देगा। आपने फरमाया, इन्ना खियारकुम अहसनुकुम क़दान, इसको हाईलाइट कर लें, ये बुलेट पॉइंट बन सकता है इस सीरीज़ का, कि बेशक तुम में से बेहतरीन लोग वो हैं जो कर्ज़ अदा करने में तुमसे सबसे बेहतर हों। तो कर्ज़ लेना, लें तो वापस अच्छे तरीके से करें। एक और रिवायत इमाम बुखारी से जाबिर में ने फरमाया कि मैं अल्लाह के नबी की खिदमत में हाज़िर हुआ, वो मस्जिद में तशरीफ़ फरमाते, मसर कहते हैं मेरा ख्याल है कि उन्होंने कहा चाश्त का वक्त था, आपने फरमाया दो रकतें पढ़ लो, और मेरा आप पर कर्ज़ था, आपने इसको अदा किया बल्कि और ज़्यादा भी दिया। तो इमाम बुखारी इन दोनों हदीसों पर बाब क्या बांधते हैं, अच्छी तरह अदा करने के मुतल्लिक बाब, बाबू हुस्निल कदाई। हमारे कहते हैं रो रो के दो, रुला रुला के दो, आइंदा कभी हमें दे ही ना वो। तो देखिए, जिससे आपका मामला पड़े उसको शुक्र करना चाहिए। मिसाल है, घर किराए पे दिया, अब आप मुजरिम बन गए, रो रो के निकाला और जब देखा तो घर के अंदर के हालात ख़राब थे। ऐसे आपने भी सीओ कैसे सुने होंगे, हर जगह होते हैं। तो ये तो इन मुल्कों में शरायत के साथ चीज़ें देते लेते हैं कि देते हुए भी एक एक बटन चेक कर लो, तो लेते हुए भी हमारे मुल्कों में तो लोग चौकठें तोड़ के ले जाते हैं, वो कहते हैं कि अब देखना तुम्हें ज़रा मज़ा चखाएंगे। यानी वाकई नेकी कर दरिया में डाल वाला हिसाब बन जाता है। तो ये सारे मामले ख़तरनाक हैं। इसी तरह इमाम बग़वी कहते हैं कि इसमें इस बात की दलील है कि अगर कोई शख्स किसी चीज़ को बतौर कर्ज़ ले और शर्त के बग़ैर इससे ज़्यादा अच्छी चीज़ या वही चीज़ ज़्यादा मिकदार में वापस करे तो वह एहसान करने वाला समझा जाएगा और कर्ज़ ख्वा के लिए इसका लेना जायज़ होगा। यानी आप मांग नहीं सकते लेकिन अपनी खुशी से कोई दे दे तो ठीक है। यानी इस फतवे से इस बात की तायद होती है, यानी गोया के ख़ुलासा क्या निकला कि कर्ज़ से ज़्यादा खुद नहीं मांग सकते, जिसने देना है वो अच्छा दे दे तो एक्सेप्ट कर सकते हैं। चौथी शर्त देखिएगा, मकरूज पर कर्ज़ देने की शर्त लगाना। इसकी सूरत यह है कि कर्ज़ देने वाला, इसको हाईलाइट कीजिए, कर्ज़ देने वाला कर्ज़ देते वक्त कहे, ये जुमला हाईलाइट होगा, मैं आपको इस शर्त पर कर्ज़ दे रहा हूँ कि बाद में आप मुझे कर्ज़ देना, या मकरूज़ कहे कि मुझे कर्ज़ दीजिए मैं बाद में आपको कर्ज़ दूंगा, तो कर्ज़ लेते देते वक्त इस शर्त का आयद करना दुरुस्त नहीं, क्योंकि इसमें कर्ज़ के इवज़ फ़ायदा या नफ़ा लेने की शर्त है, और वो ये है कि मकरूज़ बाद में इसको कर्ज़ देगा। और उम्मत के इस बात पर इजमा है कि हर वो फ़ायदा जो कर्ज़ के ज़रिए से हासिल किया जाए वो सूद है। बात समझ गए? मतलब देखिए, आपको मैं कहूँ कि 1,000 कर्ज़ आप मेरे से ले लें, मैं देती हूँ, लेकिन फिर आप मुझे भी 1,000 कर्ज़ देंगी, वो क्यों देंगी कि मैं उस 1,000 से फिर मैं भी कोई काम कर लूँगा या मैं कोई अच्छा काम करूँगी। मैंने आपको इस बात पे मजबूर कर दिया कि आप अपने इस पैसे के साथ साथ मुझे भी दोबारा फ़ायदा दें, तो ये चीज़ें दुरुस्त नहीं होती। इस्लाम ऐसी चोर दरवाज़ों से दूसरे से फ़ायदा लेना इसको पसंद नहीं करता। बात समझ गए? मुझे तो अब लग रहा है एक और तीसरा टॉपिक भी इसमें से अब दिल कर पढ़ाऊँ, जिसमें तिजारत, लेन देन, बैशरा। आप देखिए, हम औरतें कारोबार नहीं करती या हम दुकानों पे नहीं जाते, लेकिन इसके बावजूद छोटे मोटे वो वही बात है कि आलू छोटे दिए तो वापसी में आलू बड़े क्यों दिए हैं। तो ये इल्म पढ़ना चाहिए ना। और आपको ये बात का एहसास हो रहा है कि हमारे बच्चे, बेटे, लड़के, मर्द, भाई जो अब कारोबार कर रहे हैं, उनको बचपन से ये सब कुछ पढ़ाना कितना ज़रूरी है। कौन सा कारोबार है आज जिसमें कर्ज ना होता हो? कर्ज से कह लीजिए कि लेट पेमेंट्स ना हो, माल पहले भेज दो, पैसे बाद में दो, माल बाद में देते हैं, ऐसा हर जगह हर तरह। तो ये सारा कुछ पढ़ना ज़रूरी है। और यहाँ मुझे वो बात भी याद आ रही है कि हज़रत उमर रज़ी अल्लाह ताला अन्हु किसी को दुकान नहीं खोलने देते थे जब तक कि उसको तिजारत का बाब ना पढ़ने का हुक्म देते, हदीस में से। तो इन चीज़ों को आम करना चाहिए, स्पेशली जो मर्द जिस तरह के बिज़नेस में। आप इस बुक को पढ़ने के बाद फिर आप इसको देखें कि आपके मर्द के जो कारोबार हैं, जो आपके घरों में जो चीज़ें आती हैं, उनमें से किस चीज़ पर इसका इत्तलाक होता है। तो कोशिश करके उसको आप उनको छोटी छोटी बातें दें, और बल्कि मशवरा दें कि आप ख़ुद ये बुक पढ़ लीजिए और ये मसाइल को समझिए। फिर इसी तरह आप देखिए कि बाज़ उलमा के अक़वाल हैं, मसलन अलामा अलीश कहते हैं कि एक शख्स का दूसरे शख्स को इस शर्त पर कर्ज देना कि वो बाद में इसको कर्ज देगा, इसके ममनू होने में कोई इख्तलाफ नहीं। यानी ये ऐसा इशू है कि जिसमें सभी कहते हैं कि मना है, उलमा के बीच में इसमें नो कॉन्ट्रडिक्शन। अलामा कुदामा कहते हैं अगर इसने ये शर्त लगाई कि कर्ज लेने वाला इस कर्ज देने वाले को दूसरी मर्तबा बदले में कर्ज देगा तो ये जायज़ नहीं होगा, क्योंकि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ख़रीदो फरोख के मामले और कर्ज़ को जमा करने से मना फरमाया, और क्योंकि इसमें एक मामले में दूसरे मामले की शर्त लगाई इसलिए ये नाजायज़ है। सऊदी अरब के साबिका मुफ्ती आज़म शेख बिन बाज से भी सवाल किया गया, क्या सवाल था? किसी शख्स को इस शर्त पर कर्ज़ देने का हुक्म क्या है कि वो मुआइना यानी मुआइन जो वक्त है, जो अपॉइंटेड टाइम है, उसके दौरान कर्ज की रकम वापस करेगा और इतनी ही रकम इतनी ही मुद्दत के लिए अपने कर्ज देने वाले को उधार देगा। क्या ये इस हदीस में दाखिल है कि हर कर्ज जो नफ़ा हासिल करने का सबब हो सूद है? ये बात पेश नज़र है कि कर्ज़ की वापसी में बढ़ोतरी तलब नहीं की गई। शेख रहमहुल्लाह का जवाब। अब ये इब्ने बाज़ जो इस दौर के कह लीजिए कि मुफ्ती थे, दुनिया से चले गए कुछ साल पहले, और नाबीना थे ये, और आप देखिए कितनी बारीकियों वाला इल्म पढ़कर और उससे लोगों को फ़ायदा देकर गए। कहते हैं कि यह कर्ज़ जायज़ नहीं, क्योंकि इसमें कर्ज़ के बस नफ़े की शर्त लगाई गई है और वो दूसरा कर्ज़ है जो कि अब कर्ज़ लेने वाला कर्ज़ देने वाले को देगा। और उलमा का इस पर इजमा है कि हर वो कर्ज़ जिसमें नफ़े की शर्त लगाई गई हो वो नफ़ा सूद है। नबी सल्लम के सहाबा की एक जमात ने फतवा दिया जो इस पर दलालत करता है। जहाँ तक हदीस के हर कर्ज जो नफ़ा हासिल करने का सबब हो सूद है इसका ताल्लुक है वो ज़यीफ़ है, लेकिन इस सिलसिले में इत्तेमाद सहाबा करम के फतवे और अहले इल्म के इस ममानियत पर इजमा पर है। क्या खुलासा निकला फिर सारी बात का? कि शर्त नहीं लगाई जा सकती। मुझे भी आप दें फिर मैं आपको दूँगी, क्योंकि देखिए आपके ऐसा अगर एक साल के लिए किसी का पैसा आ गया, आप उसे एक साल में उसे जितना मर्ज़ी कमाएँ, तो वो पैसा आपका नहीं था, उसका फ़ायदा आप ले रहे हैं, तो ये एक किस्म का हिडन प्रॉफिट लेने वाली बात है। जी आप कुछ सवाल पूछना चाह रहे थे?
हाँ जी ठीक। सिलसिले में जैसे अगर किसी को आपने कर्ज दिया है और वो शुक्रिया के तौर पे कहे कि जैसे कि शुक्रिया आपने मुझे कर्ज दिया, और आप मजाक में कहें या सीरियस कहें कि ठीक है आज आपको ज़रूरत पड़ी, आपको मैंने दे दिया, कल मुझे ज़रूरत पड़ेगी आप मुझे दें, तो ये भी एक शर्त होगी?
नहीं नहीं, ये तो एक भाईचारगी है ना कि चले आज हमें ज़रूरत पड़ी कल आपको पड़ी। आपने ये बात कही तो मुझे वो बचपन का एक ख़त याद आ गया किसी का। टीचर ने कहा कि आप लोगों ने ख़त लिखना है अपने उस दोस्त को जिसकी माँ की डेथ हो गई है, तो आपने बेसिकली कंडोलेंस लेटर लिखना है। आपने भी सीखा होगा स्कूल कॉलेज में कंडोलेंस लेटर सीखना, तो सारे स्टूडेंट्स ने लिखा, तो उसमें से एक ने उसको क्या लिखा कि भाई सब्र करो आज तुम्हारी अम्मी मरी हैं कल मेरी अम्मी भी, तो ऐसी बातें तो ज़ुबान से निकल ही जाती हैं, इसमें ये कोई फतवा नहीं है जी, इसमें कोई ऐसी चीज़ नहीं है। ठीक है चलिए, अब एक और क्या कि दूसरे शहर में कर्ज़ की वापसी की शर्त लगाना, यानी मैं आपसे अटलांटा में कर्ज़ ले रही हूँ तो मैं कहूँ कि मैं आपको वापस पाकिस्तान में करूँगी, उसकी क्या सूरत है? कर्ज़ के मुतल्लिका मसाइल में एक ये है कि एक मुकाम पर कर्ज़ दिया जाए और किसी दूसरी जगह में इसकी वापसी की शर्त तय की जाए। फ़िक़्ह इस्लामी में इसको सुफ तजा कहते हैं। ابن قدامہ کہتے ہیں کہ اس کا معنی ہے کہ کسی دوسرے شہر میں ادائیگی کی شرط لگانا. اب اس پہ کیا عمل تھا؟ آثار صحابہ. آثار کس کو کہتے ہیں؟ اثر، نشانیاں، مثالیں، یعنی صحابہ کی اس میں کیا مثالیں موجود ہیں. تو اس کے بارے میں امام مالک کہتے ہیں کہ ان کو خبر پہنچی کہ حضرت عمر نے کسی شخص کو دوسرے شہر میں ادا کرنے کی شرط پر غلہ قرض دینے کے متعلق اظہار ناپسندیدگی کرتے ہوئے فرمایا، فائن الحملو، بس غلے کو ایک جگہ سے دوسری جگہ لے جانے کا کرایہ کہاں ہے؟ یعنی وہ کس کے ذمے ہے؟ سن لے، پھر اس پہ ہم بات کرتے ہیں. یعنی کیش اور کراپ میں بھی فرق ہوگا نا. کوئی چیز ہے، اب یہاں سے آپ کہتے ہیں پاکستان میں جا کے واپس کروں گی، تو یہاں سے پاکستان جانے پہ ہو سکتا ہے شپنگ کا خرچہ آتا ہو، تو اس کا کیا بنے گا؟ یہ سنیریو ہے. پھر دوسرا، امام مالک نے اسلم سے نقل کیا کہ عمر بن خطاب کے دو بیٹے عبداللہ اور عبیداللہ ایک لشکر کے ساتھ عراق گئے. واپسی پر ان کا گزر ابو موسیٰ اشعری کے پاس سے ہوا. انہوں نے انہیں خوش آمدید کہا اور کہنے لگے، اگر تمہیں کچھ نفع پہنچا سکتا تو ضرور پہنچاتا. پھر خود ہی فرمانے لگے، کیوں نہیں، یہاں اللہ تعالیٰ کا مال ہے، میں اس کو امیر المومنین کو بھیجنا چاہتا ہوں، سو وہ میں تم دونوں کو بطور قرض دیتا ہوں، تم اس کے ساتھ عراقی سامان خرید لو، پھر اس کو مدینہ طیبہ جا کر فروخت کر دینا، اصل رقم امیر المومنین کو دے دینا اور نفع تم دونوں لے لینا. ان دونوں نے کہا کہ ہم اس کو پسند کرتے ہیں. انہوں نے ان دونوں کو مال دیا اور عمر بن خطاب کو خط لکھ دیا کہ ان دونوں سے مال لے لیجئے. جب وہ دونوں آئے تو انہوں نے سودا فروخت کیا اور نفع کمایا. جب انہوں نے اصل رقم عمر رضی اللہ عنہ کو پیش کی تو انہوں نے پوچھا، کیا انہوں نے سارے لشکر کو تمہاری طرح قرض دیا؟ انہوں نے عرض کیا کہ نہیں. تو عمر بن خطاب نے کہا، امیر المومنین کے دو بیٹے، سو تم دونوں کو قرض دیا، تم دونوں اصل رقم اور اس کا نفع ادا کرو. عبداللہ تو خاموش رہے، لیکن عبیداللہ جو تھے وہ کہنے لگے، اے امیر المومنین، کون تھے وہ؟ باپ. آپ کے لیے ایسا کرنا مناسب نہیں. اگر اس مال میں خسارہ ہوتا یا یہ مال ہلاک ہو جاتا تو ہم اس کی ادائیگی کے ذمہ دار تھے. عمر نے فرمایا، تم دونوں اس کو ادا کرو. عبداللہ تو چپ رہے، البتہ عبیداللہ نے سوال جواب کیے. عمر کے ہم نشینوں میں سے ایک نے کہا، ہے امیر المومنین، اگر آپ اس کو مداربت کی شکل دے دیں. عمر نے فرمایا، قد جلتہ قرادن، میں اس کو مداربت کی شکل دیتا ہوں. پس حضرت عمر نے اصل رقم اور آدھا نفع لیا، اور ان کے دونوں صاحبزادوں عبداللہ اور عبیداللہ نے آدھا نفع لیا. اب مداربت کیا کہ بزنس کر لیں، پارٹنرشپ کر دی. مداربت کہہ لیجیے، پارٹنرشپ کر دی. امام عطا نے بیان کیا، حضرت ابن زبیر مکہ میں کچھ لوگوں سے درہم لیتے تھے، پھر عراق میں موجود اپنے بھائی مصعب بن زبیر کو اس کے بارے میں اس طرح لکھ دیتے اور وہ لوگ وہاں ان سے لے لیتے. ابن عباس سے اس سے متعلق پوچھا گیا تو انہوں نے اس میں کچھ مذائقہ نہ سمجھا. علی رضی اللہ عنہ سے بھی یہی روایت نقل کی گئی. اس سے بھی اسی قسم کا سوال کیا گیا تو انہوں نے بھی اس میں کوئی حرج نہ سمجھا. اس معاملے کی مختلف صورتیں چار سمجھیں. یہ لفظ کیا ہم پڑھیں؟ سفتجا. ٹھیک ہے، اب دیکھیے کہ یہاں یہ عام آج کے کلچر میں، خاص طور جو لوگ ویسٹ میں رہتے ہیں ادھر تو بہت عام ہے نا. آپ کو بھئی یہاں سے کسی نے کہا کہ پاکستان پیسے بھیج دیجئے، یا پاکستان بھیجنے آپ یہاں ہم سے لے لیں، وہاں ادھر دے دیے جائیں گے، حوالہ بولتے ہیں اس کو نا، یہ اسی قسم کی چیزیں. تو یہ ساری پڑھ لیں، پھر اگر سوال ذہن میں اٹھتے ہیں تو پھر آپ جواب پوچھ سکتے ہیں اس کا. پہلی بات ہے کہ اس میں قرض خواہ اور مقروض دونوں کا فائدہ ہو. نمبر ایک کیا ہے؟ دونوں کا فائدہ، جس نے قرض دیا اور جس نے لیا. جس دوسری جگہ ادائیگی کی شرط عائد کی جا رہی ہے وہیں ادا کرنے میں مقروض کے لیے آسانی ہو، یعنی اس کی رقم یا چیز اسی مقام پر ہو، اور قرض دار کی مصلحت بھی اس مقام پر لینے میں ہو کہ اس نے وہ رقم یا چیز وہیں صرف کرنی ہو. جیسے وہی بات ہے کہ کسی کو ڈالرز پاکستان بھیجنے ہیں، وہ کہتے ہیں یہاں سے ڈالر بھیجیں گے، وہاں جا کے پاکستان میں روپیز ہی چاہیے. تو بجائے اس کے کہ سفر میں کیپ کریں، آپ یہ بتائیں کہ وہاں اگر آپ کو دلا دیں اور ہم آپ کے لے کے ادھر یوز کر لیں تو کیا ٹھیک ہے؟ تو یہ وہی بات ہے کہ اٹس اوکے. اس میں صرف مقروض کا فائدہ ہو کہ واپسی کے وقت وہ رقم یا چیز اس کے پاس اس دوسری جگہ ہو. البتہ قرض خواہ کو رقم یا چیز کو اپنی اصل جگہ لانے کے لیے اضافی خرچہ یا راستے کا خطرہ برداشت کرنا پڑے. یعنی کسی نے یہاں آپ سے کوئی چیز لی، فون لیا، پھر پاکستان میں دیا، اب اس کو واپس منگانا ہے تو اس کو کوریئر کے ذریعے واپس منگانے کا خرچہ نہ پڑے، پھر ٹھیک ہے. دوسری جگہ ادائیگی کی شرط کی صورت میں قرض خوار مقروض دونوں کا نقصان ہو، مقروض کو وہاں رقم پہنچانے کے لیے اضافی خرچہ اور راستے کا خطرہ برداشت کرنا پڑے، یعنی بینک ٹرانسفر یا ویسٹرن یونین کسی کے ذریعے بھی جو دے رہا ہے اس کو بھی چاہیے ہوگا نا ادھر، اور قرض خواہ کو وہاں سے رقم واپس لانے کی خاطر اضافی خرچے یا راستے کا خطرہ برداشت کرنا پڑے، یہ چار مختلف صورتیں تھیں. اب چاروں صورتوں میں سے جائز اور ناجائز اور کیا شرعی حیثیت ہے اس کو پڑھیے گا. چاروں صورتوں کا حکم کیا ہے یہ اب آپ کے سامنے ایک چارٹ کی صورت میں آ جائے گا. پہلی صورت میں مکروز دو فائدے حاصل کرتا ہے, ایک قرض حاصل کرنے کا اور دوسرا قرض کی رقم یا چیز کو اپنی آسانی کی جگہ ادا کرنے کا. ٹھیک ہے, قرض خواہ صرف ایک فائدہ حاصل کرتا ہے اور وہ یہ ہے کہ ادائیگی کے وقت وہ قرض کی رقم یا چیز کو اپنی مطلوبہ جگہ میں حاصل کرتا ہے. اس معاملے کی صورت کیا ہے, ایک طرف مقروض ہے دوسری طرف قرض خواہ ہے. مقروض کون ہے, قرض کے ذریعے سے رقم یا چیز حاصل کر رہا ہے, تو قرض خواہ کو تو یہ نہیں مل رہا نا. دوسری صورت کیا ہے کہ قرض کی رقم یا چیز اپنی آسانی کی جگہ ادا کرنا, قرض کی رقم یا چیز واپسی کے وقت اپنی مطلوبہ جگہ میں حاصل کرنا, یعنی اس کو ایک فائدہ ہو رہا ہے اس کو دو ہو رہا ہے. اس شکل میں یہ حقیقت سامنے آتی ہے کہ قرض خواہ مقروض سے قرض کے بدلے میں کوئی ایسا نفع نہیں لے رہا جس کا حرام ہے. قرض خواہ کو ملنے والا نفع یا سہولت اس اضافی نفع یا سہولت کے بدلے میں ہے جو کہ وہ مقروض کو دے رہا ہے. اس لیے یہ معاملہ قرض کے ساتھ حاصل شدہ ناجائز فائدے کے دائرے سے خارج ہے, یعنی یہ صورت جائز ہے, اس میں کوئی حرج نہیں ہے. حضرت ابو موسیٰ کا فاروق اعظم کے دو بیٹوں کو دیا ہوا قرض بھی اسی زمرے میں آتا ہے. حضرت فاروق کا اعتراض اس قرض کے دینے پر نہیں تھا بلکہ امیر المومنین کے بیٹوں کو دینے کی تخصیص پر تھا کہ میرے ہی بیٹوں کو پیسے کیوں پکڑا ہے. ہو سکتا ہے وہ ٹرسٹ فردی لگے ہوں, یا ہو سکتا ہے کہہ دیا ہو کہ چلے امیر المومنین کے بیٹے ہیں تو ان کو دے دیں. حضرت عبداللہ بن زبیر کا معاملہ بھی اسی صورت میں تھا. ابن تیمیہ لکھتے ہیں, جب وہ کسی دوسرے شہر میں وصول کرنے کی شرط پر قرض دے, مثال کے طور پر ادھار دینے والے کی مصلحت کسی دوسرے شہر میں درہم پہنچانا ہو اور ادھار لینے والے کے اس شہر میں درہم موجود ہوں, البتہ اس کو درہموں کی ضرورت قرض خواہ کے شہر میں ہو, تو وہ اس سے قرض لے کر اپنے شہر میں ایک چٹھی یعنی ڈاکیومنٹ سفتجہ لکھ دے. علماء کے مطابق یہ معاملہ صحیح ہے. بات سمجھ گئے, وہی بات ہے کہ آپ کو یہاں سے ڈالر بھیجنے ہیں, کسی کو پاکستان میں روپیز چاہیے, آپ یہاں سے ڈالر دے دیتے ہیں, آپ ان ڈالر کی جاتے ہوئے شاپنگ کر لیں, کچھ کریں وہ آپ کے ہو گئے, وہاں جا کے آپ کو اتنے ہی پیسوں کی منی دے دیتے ہیں تو وہ ان کو مل گئی, تو اٹس اوکے, اس میں کوئی حرج نہیں, کیونکہ اس میں دینے والے کا ایکسٹرا خرچہ بچ رہا ہے اور آپ کو وہاں سے جانے لے جانے میں رستے کا جو خطرہ تھا وہ بچ گیا. ٹھیک ہے, یہ بھی کہا گیا کہ یہ ممنوع ہے کیونکہ اس میں قرض نے نفع پہنچایا, لیکن صحیح بات یہ کہ یہ جائز ہے کیونکہ قرض خواہ کو اس شہر تک درہم پہنچانے میں راستے کا خطرہ برداشت کرنا پڑتا اور مقروض کو بھی اسی شہر میں ادائیگی سے راستے کے خطرے کو برداشت کرنے سے نجات مل گئی. قرض کے اس معاملے میں دونوں کو فائدہ ہوا اور شارع لوگوں کے لیے مفید اور مناسب بات سے منع نہیں کرتے. شارع کون ہے؟ اللہ تعالیٰ, اللہ کی ذات, شریعت تو اللہ نے بنائی نا, وہ تو ضرر رساں چیز سے روکتے ہیں. دیکھیے جنرل کلیہ سمجھ لیے, یہ تو عقل میں بھی آتا ہے نا کہ کسی ایک کو نقصان دے کر دوسرے کو فائدہ نہیں پہنچانا. کسی کا نقصان نہیں ہو رہا اور دوسرے کو فائدہ پہنچ رہا ہے, ایک صورت اٹس فائن. دوسری طرف یہ ہے کہ دونوں کو نقصان ہو رہا ہے, ایک چیز ہے. تیسری ذرہ کہ دونوں کو فائدہ ہو رہا ہے. جو چیز نہیں ٹھیک وہ کیا ہے کہ ایک کا نقصان دوسرے کا فائدہ بن جائے. دوسری صورت میں مقروض دو فائدے حاصل کر رہا ہے, ایک قرض کے پانے کا, دوسرا فائدہ یہ کہ وہ دوسری جگہ ادائیگی سے رقم یا چیز کے اصل جگہ پہنچانے کے خرچے اور وہاں پہنچاتے ہوئے راستے کے خطرے سے نجات حاصل کر رہا ہے. اور یہ صورت جائز ہوگی کیونکہ قرض کا اصل مقصد مقروض کو فائدہ پہنچانا ہوتا ہے, اور اس صورت میں قرض خواہ بغیر کسی معاوضے کے مقروض کو دوہرا فائدہ پہنچا رہا ہوتا ہے. کیونکہ دیکھیں نا, جس کو ضرورت تھی اسی نے قرض لیا نا, تو یہ تو اچھا ہو گیا کہ اس کو زیادہ فائدہ ہو گیا اور اپنا اس کا نقصان بھی نہیں ہوا. تیسری صورت حرام ہوگی کیونکہ اس میں قرض کو اپنے دیے ہوئے قرض کے عوض نفع حاصل کر رہا ہے, اور مقروض کو اس کا برداشت کرنا کسی اضافی فائدے کی بنا پر نہیں بلکہ صرف قرض لینے کی مجبوری کی وجہ سے, اور قرض کے سبب ایسا نفع لینے کی شرط لگانا ناجائز اور حرام ہے. حضرت عمر کے فرمان فائن الحملو کرایہ کہاں ہے میں یہ بات بتا دی گئی. چوتھی صورت تو دونوں میں سے کوئی بھی گوارا نہ کرے گا کیونکہ اس میں دونوں کا نقصان ہے. رائٹ, اگر قرض کی ادائیگی دوسری جگہ ادائیگی صرف قرض خواہ کا فائدہ ہو لیکن یہ شرط پہلے سے طے شدہ نہ ہو بلکہ مقروض اپنی مرضی سے بعد میں اس جگہ ادا کر دے, تو اس میں کوئی مذائقہ نہیں. امام عبد الرزاق نے زہری اور ابن سیرین سے نقل کیا, انہوں نے کہا, جب آپ کسی کو اس جگہ غلہ بطور قرض دیں اور وہ اس کو کسی دوسری جگہ ادا کرے, اگر یہ طے شدہ شرط کے ساتھ ہو تو ناپسندیدہ, اور اگر یہ مقروض کی جانب سے قرض خواہ کے ساتھ بھلائی کی غرض سے ہو تو اس میں کوئی حرج نہیں۔ اگر دوسری جگہ ادائیگی کی شرط کی بنا پر مقروض پر کسی اضافی خرچے یا راستے کے خطرے کو برداشت کرنے کا بوجھ نہ ہو تو اس صورت میں یہ معاملہ درست ہوگا۔ علامہ ابن قدامہ کہتے ہیں، اور اگر اس یعنی قرض خواہ نے یہ شرط لگائی کہ وہ اس کو دوسرے شہر میں ادا کرے اور وہاں پہنچانے کا کرایہ ہو تو یہ شرط لگانا جائز نہ ہوگا، کیونکہ یہ قرض کی اصل رقم یا چیز پر اضافہ ہے، اور اگر اس کی منتقلی کا خرچہ نہ ہو تو یہ شرط لگانا جائز ہوگا۔ یعنی جس نے قرض لیا اس کا ایکسٹرا خرچہ نہ پڑتا ہو، کیا وہ اتنا خرچہ کر کے اس کو وہ چیز پہنچائے تو پھر ٹھیک ہے۔ خلاصہ کیا ہوا ساری بات کا؟ چار کیس ہم نے پڑھے ہیں، چاروں میں تین کیس اٹس اوکے اور چوتھا کیس جو آخری تھا وہ بالکل اوکے نہیں۔ کیوں؟ کیونکہ اس میں قرض دینے والا ایکسٹرا نفع حاصل کر رہا ہے، ایک فائدہ لے رہا ہے۔ یہاں سے آپ ایک جملہ لکھ لیں اپنے اوپر کہ فائدہ، یعنی آپ نے کسی کو قرض دیا تو قرض پہ ایکسٹرا لینا ضروری نہیں کہ پیسوں ہی کی صورت میں ہو، یہ مطلب ہے۔ بات بات ہے، یہ جو آپ نے کرائے والی بات کی وہ بھی کچھ اسی قسم کی بات ہے۔ چلے ماسی اس طرح مثال لے لیں، میں آپ کو سمجھاتی ہوں۔ آپ کسی غریب عورت کو قرض دیتے ہیں 5,000 روپے، آپ اسے کہتے ہیں یہ قرض دے رہی ہوں، ایک مہینے بعد ہوگی، لیکن اس کے بدلے تم ایک مہینہ آ کر میرے گھر فری کام کرو گی۔ تو فری کام کرنا کیا ہوا؟ سود ہو گیا، یہ نہیں کرنا، بس دیٹس اٹ۔